भाइयों, सूरह आल इमरान का जो पहला हिस्सा है वो हम पढ़ रहे हैं। पहले हिस्से के जो तीसरा ज़ेली हिस्सा है, जिसमें पहले हिस्से के अंदर अहले किताब को और खुसूसन नसारा को, बीच बीच के अंदर यहूद को भी खिताब किया गया है, उनको खिताब किया गया है, उनके अकायद पे बात की गई है। और इसका जो तीसरा ज़ेली हिस्सा है उसमें मुसलमानों को इन अहले किताब के बारे में हिदायत दी गई है। अब इनके साथ क्या मामला करना है, इनके क्या अकायद हैं, इनके अकायद में क्या जो है वो खराबियां हैं, ये जो है मुसलमानों को उनसे होशियार रहने की बात की गई है। इसका जो सूरत का दूसरा हिस्सा है वो मतलब मुसलमान से खिताब है, और वो इंशाल्लाह ताला हम अभी जल्दी इस हिस्से में पहुंचने वाले हैं। फिर यहाँ से ये बिल्कुल लिस्ट निस्ट इसकी तकसीम है दो हिस्सों की, तो वहां पे इंशाल्लाह हम उसमें तफसील से फिर पढ़ेंगे। ये जो है वो अहले किताब से खिताब जो है वो जारी था, और जाहिर है ये अल्लाह ताला खास तौर पे, चूंकि उनके पीछे भी जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बनू इस्माइल के अंदर, आप सल्लल्लाहु अलैहि वसल्लम चूंकि आप बनू इस्माइल में से थे, और आपका मबूस किया जाना बनी इस्माइल में से, ये अहले किताब को जाहिर ये पसंद नहीं आता था कि ऐसा क्यों हो गया है कि 2-2.5 हजार साल से अल्लाह ताला ने अम्बिया अलैहिस्सलाम भेजे बनी इसराइल के अंदर, तो अब बनी इसराइल से बाहर से क्यों रसूल मबूस होके आ गया है, या वो रसूल जिसकी खास तौर पर वो बहुत जमाने एक अरसे से जिसकी आमद की तवक्को कर रहे थे और जिसकी पेशनगोई उनकी किताबों में मौजूद थी, जब वो नबी और रसूल आ गया तो फिर उन्होंने उसकी सख्त मुखालफत की। उस सिलसिले में अल्लाह ताला ने फिर यहाँ पे इरशाद फरमाया आगे, यख्तसो, ये मुख्तस करना, जाहिर ये उसे हमारा लफ्ज है, हमारे उर्दू का भी लफ्ज जो ऐसे निकले, अल्लाह ताला मुख्तस कर देता है, अल्लाह ताला खास कर देता है, और इसका जो है वो खस, और फिर बाब इफ्तियाल में जब ये जाता है तो इख्तस्सा, ये लफ्ज जो है वो बन जाता है इख्तस्सा, यख्तस्सो इख्तिसासन। तो ये जो लफ्ज इख्तिसास है ये उर्दू में भी इस्तेमाल होता है, और ये अरबी से जो है ये लफ्ज चूंकि अच्छी अरबी के अंदर इस्तेमाल होता है, तो अच्छी उर्दू के अंदर भी इसी तरह इस्तेमाल होता है, हमारे उलमा जो है इस लफ्ज को इस्तेमाल करते हैं। और इख्तिसास जो है वो यही होता है, स्पेशलाइज, स्पेशलाइज जो है वो किसी की फील्ड हो तो वो उसको जरिए उसके लिए वो जाहिर इख्तिसास के लफ्ज, क्योंकि फलां शख्स को फलां मौजू के अंदर फलां सब्जेक्ट के अंदर इख्तिसास हासिल है, इसका मतलब है कि वो उसने स्पेशलाइजेशन कर रखी है, ये उसको स्पेशलाइज का दर्जा हासिल है किसी शोबे के अंदर, किसी फील्ड के इल्म की किसी खास ब्रांच के अंदर। तो यहाँ पे वो लफ्ज इस्तेमाल किया है, यख्तसो, अल्लाह ताला खास कर देता है, बिरहमति ही, अपनी रहमत को, अपनी रहमत से, अपनी रहमत को, दोनों मानी सही हो सकते हैं, ये जो प्रपोजिशंस होती हैं मे से का की को, ये सारी जो इंटरचेंजेबल होती हैं, खास तौर पे जब हम अरबी से जो है वो तर्जमा करते हैं उर्दू जुबान के अंदर, तो ये सारी इंटरचेंजेबल हो सकती हैं। बा का मतलब तो साथ होता है, लेकिन जरूरी नहीं कि हर जगह बा का मानी जो है वो साथ भी हो, तो आमतौर पे फिर उससे भी जो है तर्जमा कर दिया जाता है। अल्लाह ताला अपनी रहमत को खास कर लेता है, मई यशा, मन जिसको भी, जिसके लिए भी, यशा वो चाहता है, जिसके लिए भी वो चाहता है अल्लाह ताला अपनी रहमत को उसके लिए खास कर लेता है। वल्लाहु, और ये अल्लाह ताला का देखो प्रीरोगेटिव, अल्लाह ताला का एक हक, उसका इस्तेहकाक बताया गया कि अल्लाह ताला को कोई डिक्टेट नहीं कर सकता, ये उसका हक है, जिसको चाहे वो दे दे, जिसको चाहे रसूल मुंतखब करे, जिसको चाहे, जिस कौम को चाहे, जब तक चाहे उस कौम को इमामत की जिम्मेदारी जो है वो सौंपे, और जब चाहे वो ले ले, और जब चाहे किसी और कौम को जो है ये जिम्मेदारी दे दे। तो ये खालिस्तन अल्लाह ताला के फैसले हैं, और अल्लाह ताला की जो है वो उसकी मंशा पे है। वल्लाहु, और अल्लाह ताला ज़ुल फ़ज़्लिल अज़ीम, ज़ू के मानी होता है वाला, वाली, ये जो जाहिर वाला वाले के मानी के अंदर होता है, रखे फजल, फजल वाला, अज़ीम बड़े, तो फजल की जो जो सिफत है वो बड़ी है, बड़े होने की, बड़े फजल वाला है, اللہ تعالیٰ بہت بڑے فضل والا ہے اور یہ اس کو ترجمہ ہے، اپنی رحمت کے لیے جس کو چاہتا ہے وہ مخصوص کر لیتا ہے اور اس کا فضل بہت بڑا ہے. تو یہ اللہ تعالیٰ کا فضل ہے اور یہ اس کا استحقاق ہے کہ وہ اپنے فضل سے کس کو نوازتا ہے. لہٰذا اس کے اوپر چیمبچی ہونے کی ضرورت نہیں ہے، اس میں حسد میں مبتلا ہونے کی ضرورت نہیں ہے، اس میں یہ بات کہنے کی ضرورت نہیں کہ اللہ تعالیٰ نے فلاں کو ایسا کیوں کر دیا ہے. یہ اللہ تعالیٰ کے فیصلے ہیں، اللہ تعالیٰ کے فیصلوں میں سے کسی مخلوق میں سے کسی کو اس کا حق نہیں کہ اللہ تعالیٰ کے فیصلوں پہ آواز دے یا اللہ تعالیٰ کے فیصلوں کے اوپر اعتراض کرے یا اس کے اوپر جو ہے وہ اس کو نہ ماننے کے لیے جو ہے وہ کوئی اس کے لیے اس کو حجت بنائے. تو یہ اس کی پھر آگے جا، چونکہ انہی کا جو ہے اہل کتاب کا ذکر جاری، اور اہل کتاب کے اس ذکر میں یہاں پہ خاص طور پر جو یہ تیسرا ذیلی حصہ ہے پہلے بڑے حصے کا، تو اس میں یہ ان کا جو ذکر ہے اہل کتاب دونوں کا مکس ہی چلا آ رہا ہے. کبھی کبھار جو ہے خطاب یہود کو ہو جاتا ہے، کبھی کبھار زیادہ جو ہے خطاب جو ہے وہ نصارہ کو. اس سے پہلے کافی حصہ بڑا نصارہ کے عقائد اور خاص طور پر ان کا حضرت عیسیٰ علیہ السلام کی الوہیت کے بارے کے اندر جو عقیدہ تھا اس کے بارے میں خاص طور پر بڑی تفصیل سے ان پہ جو ہے وہ نقد کیا گیا ہے. وَمِنْ أَهْلِ الْكِتَابِ، وَمِنْ اور مِنْ مطلب سے ہوتا ہے، اہل الکتاب اہل کتاب سے، اہل کتاب میں سے من. اچھا یہ جو من لفظ ہے یہ سنگولر کے لیے بھی آتا ہے، پلورل کے لیے بھی آتا ہے، فیمینن کے لیے بھی آتا ہے، مسکولن کے لیے بھی آتا ہے. تو کانٹیکسٹ کے اعتبار سے اس کا ترجمہ کوئی بھی ہو سکتا ہے ان میں سے، مرد عورت پلورل سنگولر واحد جمز کو بھی ہو. اہل کتاب میں سے وہ بھی ہیں، من ان، من جو ہے وہ، جو ان اگر، اگر کے مطلب میں یہ شرط ہے، وہ بھی ہیں جو اگر تا من ہوں. اچھا یہ لفظ جو ہے آمنا سے ہے، امین بنانا، اس کا مطلب مادہ بھی وہی ہے، آ حمزہ مینو، اسی جو ہے وہ اسی مادے سے لفظ جو ہے وہ ایمان بھی ہے. آمنا یا منو، امن و امان و امانتن، یہ سارے لفظ جو ہے یہ تین آخر میں مصدر بیان کیے گئے ہیں. امن بھی مثلا جو پہلا لفظ ہے امن، وہ بھی اردو میں استعمال ہوتا ہے مصدر ہے. امان بھی جو ہے وہ بھی مصدر ہے، وہ بھی اردو میں امان دینا کسی کو جیسے ہوتا ہے، کسی کو امان میں لے لینا دے دینا. اور امانتن وہ بھی جو ہے اردو میں استعمال ہوتا ہے امانت کے معنوں کے اندر. تو یہ تین مصدر اس کے معنی، اور وہی جو ہے اس میں معنی پایا جاتا ہے، امانت دینا، امین بنانا، امن میں آ جانا، محفوظ ہو جانا، یہ سارے لفظ اس میں آتے ہیں. تو فرمایا کہ اہل کتاب میں سے وہ بھی ہیں کہ ان کو اگر امین بنائیں کسی کسی چیز کا، اب وہ چیز کا نام بتا دیا گیا، بکن تارن، اور یہ لفظ پہلے آ چکا ہے، یہ سورہ توبہ کے اندر بھی آ چکا تھا، ڈھیرو مال، بہت ہی جو ہے کافی زیادہ مال کثیر، اس کا جو ہے وہ ترجمہ بھی کیا گیا ہے. بہت سارا مال اگر جو ہے کسی کو ان میں سے اس کی امانت، اس کی امانت میں دے دیا جائے، امانت جی اس کی رکھوائی جائے اس کو، فرمایا یؤدیہ الیک. یؤدیہ یہ جو لفظ ہے، یہ یا جو پہلا یا ہے تو یہ تو تھرڈ پرسن والا ہے، یعنی وہ شخص جو ہے اس کی بات کی، آگے ادیہ یہ حمزہ جو ہے، چونکہ یہ وہ یہ حمزہ ہے، اور یہ اگر اس کو حمزہ، عام طور پہ حمزادہ جو ہے معروف، حمزہ کی صورت جو الف کی ہوتی ہے، اگر وہ ہو تو یہ لفظ ادا بنتا ہے، اور یہی وہی لفظ ہے ادا کرنا، یہ لفظ بھی اسی سے نکلے. تو وہ ادا کر دے گا الیکا، آپ کو، آپ کی طرف لوٹا دے، واپس کر دے گا. تو یہ جو اس کا مادہ ہے یودی کا، یہ حمزہ وہی لفظ جو ہے، پھر دال ہے اور یا، یہ اس کے جو مادہ ہے. ادا یؤدی تادیتن، یہ باب تفیل ہے، تو ادا کر دے گا، واپس ادا کر دے گا. ومنہم من، اور ومنہم اور ان میں سے، من وہ بھی ہیں، اور ان میں سے وہ بھی ہیں، فرمایا ان کا من ہو اگر ان پہ ان کو امین بنایا جائے، بدینارن ایک دینار کا، जो है उनको अगर अमीन बनाया जाए दिया। अच्छा, तो ये जो है वो उस जमाने में ये करेंसी की सूरत होती थी कि जो बड़ी करेंसी थी वो दीनार थी और ये बिलमूम जो है वो सोने का सिक्का होता था, और फिर जो है वो इससे जो छोटा होता था वो दरहम होता था, और दरहम जो है वो गालबन उसमें या मिलावट होती थी या वो चांदी का या फिर इस तरह जो दोनों को मिक्स जो है वो होता था। उसकी जाहिर उसकी कीमत जो है वो कम होती थी, तो जाहिर वो या तो फिर उसके सोने की उसकी जो है वो कम थी, उसकी साइज उसका कम था, या फिर वो दूसरी जो है जैसे चांदी वगैरह की जो है होता था। तो ये बड़ी करेंसी थी और सब करेंसी जो है वो दरहम थी। तो मैं कि अगर उनको एक दीनार भी उनके उसको अमीन बनाया जाए, और ये इन तामन हो, बिल्कुल वही लफ्ज है ऊपर, वहां पर मैं भी किनतार हैं, यहाँ पर मैं भी दीनार हैं, तो फिर मैं ला युअद्दी इलैक, वही अल्फाज हैं, ला नहीं युअद्दी ही अदा करेगा उसको इलैक आपकी तरफ, तो आपको नहीं वो वापस करेगा एक जो है वो दीनार भी, नहीं दो वो भी लोग हैं। इल्ला मा दुमता, इल्ला मा सिवाय इसके कि मा दुमता। अब ये जो मा दुमता है ये पूरा एक जो है एक्सप्रेशन के तौर पे ये लफ्ज इस्तेमाल होता है। दामा जो है इसके मादा तो दाल वाव मीम, और इसके वर्ब जो है दामा जो दूम दोम जारी रहना या रहने के लिए होता है। दवाम जिसी से लफ्ज जाहिर है, दवाम का मतलब होता है अरसे दराज तक रहना, लंबे अरसे तक रहना, जिसके अंदर जिसके मानी सुकून में होता है। तो मा दामा जब तक वो रहा, ये आमतौर पर यहाँ पे मा दुमता तो जब तक तू रहे, उनके अंदर रहने के मानी तो जब तक तू रहे, अलई है इसके ऊपर कायमा खड़ा, जब तक तू उसके सर यानी ये मतलब ये है, तो मा दामा अलई कायमा, तो ये एक किस्म की एक्सप्रेशन है कि किसी के सर के ऊपर खड़े हो जाना, किसी के सर के ऊपर सवार हो जाना और मुसलसल उसकी इसी चीज का तकाजा किए जाना, तो ये उसके लिए मा दामा मा दामा जो है या मा दुमता का लफ्ज इस्तेमाल होता है। जालिका ये बे अन्ना हम बे बादर बे जो है साथ अन्ना के हम वो, ये इसलिए है कि वो। अच्छा, ये जो 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 बात बताई गई है कि ये क्यों है कि इनमें ऐसे लोग भी हैं जो एक दिनार भी वापस जो है उसमें भी खयानत करेंगे अगर वो अमानत रखी जाए, तो उसकी वजह बताइए। जाले के बेनो इसलिए है कि उन्होंने वो कालू कहते हैं लैसा अलैना, लैसा हरगिज नहीं है, अलैना हमारे ऊपर, कि हमारे ऊपर हरगिज नहीं है फिल उम्मीजीन सबीत, उम्मीजीन हम इसको पहले भी पढ़ाए, उम्मीजीन जो है उम्मीद का मतलब होता है जैसे माँ के पेट से पैदा हुआ है, बिल्कुल जो जो हु कैन नॉट रीड एंड राइट, तो इलिटरेट के मानों में इस्तेमाल होता है। तो ये जो जो यहूद थे ये अरबों को, अरबों में चूंकि लिखने पढ़ने का रवाज नहीं था और दीगर उलूम के लिहाज से भी दुनिया से बिल्कुल पीछे था, तो इनको इस लिहाज से ये उम्मीदीन कहते थे, और ये हकारत की बुनियाद पे कहते थे कि ये लोग इलिटरेट हैं, ये अनपढ़ हैं, ये जाहिल हैं, पेंडू हैं। तो वो उनकी बात जो है रेफर की गई है, उम्मीदीन यानी ये जो जो अनपढ़ लोग हैं, ये जो अरब हैं, इनके मामले के अंदर, या बाकी लोगों को जो है वो उम्मीदीन कहते थे कि हम तो हमारे पास तो किताब है, हमारे पास तो शरीयत है, हमारे पास तो जो है वो पैगम्बरों की हिदायत है, तो हम तो रोशनी के अंदर है, बाकी किसी को जो है कुछ मालूम नहीं, तो बाकी दुनिया के लिए लफ्ज उम्मीदीन इस्तेमाल कर जाते। और चूंकि अरब के जो लोग अरब में जो यहूद आबाद थे, तो जाहिर है दे रेफर इट टू वर्ड अरब, तो इसके लिए वो लफ्ज जो है वो कई लफ्ज इस्तेमाल करते, मसलन जेंटाइल्स जो है वो अभी भी इस्तेमाल होता है जो लफ्ज इंग्लिश के लिए, या गोयम्स के इस्तेमाल करते थे कि ये जो है ये बाकी लोग बस वो है कुछ नहीं जानते। सबील रास्ता, तो रास्ते के मानों के अंदर आता है, लेकिन यहाँ पे जो है हुज्जत के मानों के अंदर भी आता है, इल्जाम के मानों के अंदर भी हुआ है। तो उम्मी लोगों के बारे में कोई नहीं है हमारे ऊपर रास्ता इल्जाम या जो है वो कह लें कि हमारे ऊपर कोई अब्लिगेशन नहीं है, हम जो है जो कुछ मर्जी इनके साथ करें। वो यकूलूना और वो कहते हैं अल्लाह है, अल्लाह के ऊपर वो लोग कहते हैं कदब अल कदबा, झूठ कहते हैं। वो हम यालमून और वो इसको जानते भी हैं, वो इसको जानते भी हैं कि वो अल्लाह के ऊपर झूठ कह रहे हैं और फिर भी झूठ करते हैं। कोई साथ इसके तर्जुमा पढ़ दें।
पहले किताब में कोई ऐसा तो है कि अगर तुम उसके एतमाद पर मालो दौलत का एक ढेर भी दे दो तो तुम्हारा माल तुम्हें अदा कर देगा, और किसी का हाल यह है कि तुम अगर एक दिनार के मामले में भी इस पर भरोसा करो तो वो अदा ना करेगा, इल्ला ये कि तुम इसके सर पर सवार हो जाओ। उनकी इस अखलाकी हालत का सबब यह है कि वो कहते हैं, उमियों गैर यहूदी लोगों के मामले में हम पर कोई मुआवजा नहीं, और ये बात वो महज झूठ घड़कर अल्लाह की तरफ मंसूब करते हैं, हालांकि इन्हें मालूम है कि अल्लाह ने ऐसी कोई बात नहीं फरमाई।
जज़ाकअल्लाह। अब इसमें कई बातें जो है इस एक आयत के अंदर जो है वो बताई गई हैं। पहली बात तो ये है कि बताया गया है कि ये अहले किताब के ऊपर जो कुरान ने तबसरा किया है तो ये किस कदर आदलाना और इंसाफ पे मबनी तबसरा है। मसलन मुसलसल अहले किताब के ऊपर तनकीद की जा रही है उनके कायद के ऊपर, लेकिन जब उनके अखलाक की बात आएगी तो उनके अखलाक के अंदर जो अच्छी बात है उसको अप्रिशिएट किया गया, उसको माना गया है, और जो उनके अखलाक के अंदर बुरी बात है उस बात की निशानदेही की गई है, और इतनी ही की गई है कि जितनी की वो मौजूद है उसको बढ़ा चढ़ा कर बयान जो है वो नहीं किया गया। जैसे आमतौर पर होता है कि हम किसी शख्स की या किसी कौम की जब कोई बुराई बयान करते हैं तो फिर जो है वो सारी उसकी नेकियां और अच्छाइयां उसको नजरअंदाज कर देते हैं, और जब अच्छाई बयान करते हैं तो फिर उसकी बुरी बातों की तरफ से सरफे नजर कर देते हैं। तो अल्लाह ताला ने जब ये इरशाद फरमाया तबसरा, तो जाहिर है अल्लाह ताला का इरशाद और कौल उनसे बढ़कर किसका कौल जो है वो हक और अदल और सच्चाई और इंसाफ पर मबनी होगा। तो ये वो बात बताई गई उनके बारे में, इनके अंदर बहुत अच्छे लोग भी मौजूद हैं, और इसमें से एक जो है ये मिसाल अब्दुल्ला बिन सलाम रजी अल्लाह तआला की दी जाती है कि जब वो इस्लाम अभी कबूल नहीं किया था उन्होंने, तो उन्होंने कुरैश के एक आदमी से 1200 ओकिया जो सोना लिया था। ये ओकिया उनकी जो है वो कोई इकाई थी उस वक्त वेट की, इसके अंदर वो सोने को जो है वो करते थे, जैसे आजकल कुछ अर्सा पहले तक हमारे यहाँ अभी भी होता है तोला, तो इस तरह की कोई इकाई थी उनके यहाँ। तो बहुत बड़ी अमाउंट थी जो उन्होंने ली थी, और उन्हें फिर उसको जो है वो वापस कर दिया। और फिर जो है एक और भी इसी तरह, जैसे ये बात साफ नज़र ये भी आती है कि अगर किसी के अंदर भी आपका मुखालिफ भी कोई हो तो उसके अंदर कोई अखलाकी और उसके दीगर अखलाकी औसाफ उसके अंदर मौजूद है तो उनको एतराफ जो है वो कर देने में कोई हर्ज नहीं है। और दूसरे किरदार बिलअक्स जो है वो बिल्कुल कंट्रास्ट में बताया गया है कि इनमें ऐसे भी लोग हैं कि एक दीनार जो है, और ये वाकया पेश आया वहां पे मदीना के अंदर, एक यहूदी शख्स के पास एक दीनार जो है रखाया गया, रखवाया गया, और उसका नाम भी जो है वो आता है जो रवायत के अंदर। तो फिर उसने जो है वो भी उसकी भी जो है उसने डंडी मार दी, और वो भी जो है वो नहीं उसने दी और खा गया। तो इस तरीके से जो है ये दोनों करेक्टर्स जो है, जो दोनों किरदार जो है ये मौजूद थे। बिलुमूम जो है ये जो अच्छे लोग थे और अमानतदार लोग थे, और ये बिल्कुल खाल खाल थे, जैसे उनके अंदर जो सईद रूहें जो है वो थी, और अल्लाह ताला ने फिर ऐसी सईद रूहों को अल्लाह ताला हिदायत नसीब फरमाता है, और अब्दुल्ला बिन सलाम रजी अल्लाह ताला ने खुद फिर जो इस्लाम कबूल किया उन्होंने, और इस्लाम के बहुत बड़े आलिम भी बने। तो मेजॉरिटी जो थी उनकी, अक्सरियत उन ऐसे लोगों की थी जो जो है वो जो हकीकत इनके बारे में बताई गई है कि वो समझते थे कि अगर हम माल गसब कर लें जो जेंटाइल्स का, दूसरे गैर यहूदियों का, उमियों का, इनके साथ ज्यादती करें, इनसे सूद लें, इनको दबाएं, जैसा भी करें, तो ये बिल्कुल जो है वो जायज है हमारी तालीमात के मुताबिक और हमारी किताब की तालीमात के मुताबिक, और एक इसलिए कि अल्लाह ताला ने हमें इसके बारे में जो इजाजत दे रखी है कि हमारी किताब में लिखा है, और कि जो जितने भी दूसरे लोग हैं गैर यहूदी यहूदियों के मुकाबले के अंदर इनका कोई जो है वो और ये जो रिफ्लेक्शन आप देख सकते हैं अभी भी ये रिफ्लेक्शन मौजूद है कि उनके यहाँ अभी भी जो है उसके अंदर उनके मुल्क के अंदर जो सिटीजन्स हैं उनके बहुत ज्यादा जो है ये जो है वो फर्क पाया जाता है वहां पे। और अल्लाह ताला ने चूंकि इसकी यहाँ पे आप देखें कि ये जो जो लोगों के हकूक की बात है, आम लोगों के हकूक की बात है कि आम लोगों के हकूक पे डाका डालना, और ये एक ऐसी बात है कि इसको अल्लाह ताला ने बड़े زور دے کے اس کو اللہ تعالیٰ نے ہمارے سامنے بیان کیا ہے. اور یہ وہ بات ہے کہ اس کے خلاف مسلسل کھڑے ہونا, اس کے خلاف جو ہے اس بات کے لوگوں کے حقوق کے لیے کھڑے ہونا, یہ ایسے کاموں کو روکنے کا جو ہے وہ لازمہ ہو سکتا ہے, طریقہ ہو سکتا ہے کہ جو ناانصافی کی باتیں ہیں, جو معاشرے میں لوگوں کے حقوق کو غصب کرنے والی باتیں ہیں, ان کے قیام کے لیے, ان کے لیے جو ہے وہ کھڑا ہوا جائے, ان کے حقوق کو پروٹیکٹ کیا جائے. اور یہ معاشرے کے لیے جو ہے یہ بہت اہم بات ہے, اور اس میں جو ہے اس بات کی طرف کوئی ایک اشارہ موجود ہے یہاں پہ. تو یہاں پہ سوال پیدا ہوتا ہے کہ کیا یہود کے اندر, یہود کی کتاب کے اندر جو تورات تھی اس کے اندر واقعی یہ بات موجود تھی کہ جو ہے وہ جتنے بھی باقی غیر یہودی لوگ ہیں ان کے ساتھ غصب کا معاملہ اور ان کے حقوق جو ہے وہ کوئی نہیں ہے, اور ان کے ساتھ جو ہے مال ان کے ہڑپ کر لیے جائیں, کیا اس طرح کی باتیں واقعی اس کے اندر موجود تھی؟ مطلب یہ ان کا عقیدہ تو جو ہے وہ یہی تھا کہ یہ بالکل یہ ٹھیک جائز کام ہے. لیکن یہ یاد رہنا چاہیے کہ اللہ تعالیٰ کی بھیجی ہوئی شریعت جو اللہ تعالیٰ نے اپنے رسولوں کے ذریعے سے بھیجی ہے, اس میں کسی ایسی تعلیمات کے اندر, کسی کتاب کے اندر, کسی شریعت کے اندر نسلی امتیاز کے لیے قطعاً کوئی جگہ ممکن نہیں ہے کہ اللہ تعالیٰ کی شریعت یہ امتیاز کرے کہ ایک شخص کے حقوق جو ہے وہ دوسرے شخص سے زیادہ بڑھ کے ہیں, اور ایک کے حقوق کو غصب کر لیا جائے, اور ایک کے اوپر ظلم و زیادتی ہو جائے تو اس کا کوئی بدلہ جو ہے نہ دیا جائے اور نہ لیا جائے, یہ ممکن نہیں ہے. اب بنی اسرائیل نے اپنی خواہشات کے لیے اور یہ جو اپنی جو ان کے مال و دنیا کا جو حرص تھا اس کے لیے انہوں نے طرح طرح کے ہیلے ایجاد کر رکھے تھے, اور پھر یہی جو ہے وہ فتوی انہوں نے اپنی کتاب کے اندر جو ہے وہ ڈال دیے تحریف کی صورت کے اندر. لہذا موجودہ تورات میں قرض اور سود کے احکام کے اندر اسرائیلی اور غیر اسرائیلی کے درمیان میں صاف فرق کی جو ہے وہ بات بتائی گئی ہے کہ جو ہے وہ آپ جب قرض دینا ہو تو یہودی سے تو جو ہے آپ نہیں سود لیں گے, لیکن غیر یہودی سے جو ہے آپ سود لے سکتے ہیں. تو انہوں نے جو ہے ابھی بھی ان کی کتاب کے اندر جو ہے لکھا ہوا ہے. پھر ایسی تفریقی کی جو ہے بہت ساری دیگر جو ہے موجود ہیں باتیں کہ اگر کسی نے جو نقصان کر دیا ہے مثلا کسی یہودی کا تو وہ تو اس کو جو اسے لے گا پورے کا پورا, لیکن اگر کسی یہودی نے کسی غیر یہودی کا نقصان کر دیا تو وہ جو ہے اس کو مجاز نہیں ہے اس بات کا, یا وہ اس کو جو ہے دینے کا نہیں ہے, پابند نہیں ہے اس کو اس کا نقصان بھر کے دے گا. یا پھر یہودی اور غیر یہودی کا معاملہ اگر عدالت میں آ گیا ہے تو صاف صاف ان پہ کتابوں کے اندر لکھا ہے کہ یہ جج کے لیے ممکن نہیں ہے, حکم دینے والے کے لیے, فیصلہ کرنے والے کے لیے کہ وہ غیر یہودی کے حق میں جو ہے وہ فیصلہ کرے. تو اس طریقے سے جو ہے یہ باتیں انہوں نے جو ہے خود ہی اللہ تعالیٰ کی طرف منسوب کر دی تھی, اللہ تعالیٰ کی کتاب کے اندر جو ہے یہ تحریف کر کے. بلا کیوں نہیں, کوئی چیز اگر پہلے سے چلی آ رہی ہے اور اس کی نفی کرنی ہے تو پھر بلا کے ذریعے اس کی نفی کی جاتی ہے, کیوں نہیں. من اوفا, جس نے بھی پورا کیا. اوفا ہم پہلے پڑھتے چلے آ رہے ہیں, اوفا, یوفی, عفان, ایفا والا لفظ جو ہے یہی اردو میں استعمال ہوتا ہے, وعدہ, ایفا کرنا, پورا کرنا. بے عہد ہی, اپنے عہد کو, جس نے بھی اپنے عہد کو پورا کیا. وتقا, اور تقوی اختیار کیا. فإن اللہ, تو یقین اللہ تعالیٰ, یحب المتقین, اللہ تعالیٰ پسند کرتا ہے تقوی کرنے والا. تو یہ جو جس کا پہلے بھی ذکر ہے اللہ تعالیٰ کے عہد کا, یہ اللہ تعالیٰ کا عہد ہے کسی امت کا, کسی قوم کا, کسی رسول کے ذریعے سے کتاب بھیج کر دیے جانے سے کہ یہ اللہ تعالیٰ کی بندگی کریں گے اور اللہ تعالیٰ کی اس شریعت کے پابند رہیں گے. یہ وہ عہد ہیں جو بنی اسرائیل کے سے جو ہے وہ لیے جاتے رہے ہیں, اور ان عہد کا تذکرہ ہم سورہ البقرہ کے اندر کئی مرتبہ جو ہے اس کا پڑھ چکے ہیں. تو یہ وہ بات جہاں پہ اس کی طرف ریفر کیا گیا ہے. فرمایا کہ ہاں, جو بھی اپنے عہد کو پورا کرے گا اور برائی سے بچ کر رہے گا وہ اللہ کا محبوب بنے گا, کیونکہ اللہ تعالیٰ پرہیزگار لوگوں کو پسند فرماتا ہے. میں ان الذین, بے شک وہ لوگ, یشترون, جو لوگ خریدتے ہیں. اچھا, یہ جو لفظ ہے شرع جو ہے اس کا معنی شین را یا ہے, تو اس میں باب افتعال جو ہے اشترا, یشتری, اشتران, خریدو, خریدنا, بیچنا, بدلے میں لینا. اب یہ جو لفظ ہے یہ بیچنے کے بدلے معنی میں بھی آتا ہے اور خریدنے کے معنی میں بھی آتا ہے. اسی طرح بیچنا جو ہے یہ بے بھی اسی لفظ جو لفظ ہے بے, जो है वो बेचना भी और खरीदना भी। तो बै और शरा, ये जो लफ्ज इस्तेमाल होता है इसका मतलब होता है माल के, इसका ओरिजिनल जो मानी है वो माल के बदले माल का तबादला। अब दरअसल में तो जब पुराने जमाने में तो कमोडिटीज जो थी इट्सेल्फ वो उनका तबादला होता था, तो जो आप एक जिन्स के बदले जो है वो कोई दूसरी जिन्स ले रहे हैं, तो बहुत ये इस तरह करेंसी का ये कारोबार नहीं था। तो जाहिर है फिर स्ट्रिक्ट मानों के अंदर जो खरीदो फरोख्त जो है वो नहीं थी, तो इस हवाले से वो उसको फिर जो है वो इस मानों की वजह से इसके अंदर इश्तरा के अंदर बेचना या खरीदना दोनों मानी पाए जाते हैं, क्योंकि बुनियादी तौर पर ये तबादला था। बेहद बेअहद अल्लाह के अहद को, जो अब वही जिसका भी जिक्र हुआ है अहद को, अल्लाह ताला का अहद ये है कि अल्लाह ने ये रसूल भेजा और अल्लाह ने ये किताब भेजी और अल्लाह ने ये दीन भेजा है, और ये कौम और ये उम्मत जो है वो अल्लाह ताला को वाहिद मालिक और खालिक और माबूद जान के जो है वो उसकी इबादत बंदगी करेगी, और अल्लाह ने ये जो दीन उनको भेजा है इसके ऊपर कारबंद रहेंगे। ये वो अहद है अल्लाह के रसूल के आते ही, अल्लाह के रसूल के दीन के जो लेके आया उसको मान लेने के बाद, रसूल को मान लेने के बाद, अल्लाह को मान लेने के बाद इंसान इस अहद का जो है वो पाबंद हो जाता है। तो ये इस अहद की बात की गई है, यानी पूरा गोया दीन मुराद है। तो जो लोग खरीदते हैं अल्लाह के अहद के बदले, अब देख लें ये यश्तरूना है, तबादला है कि दे देते हैं अल्लाह का अहद, अल्लाह के अहद अल्लाह के दीन की तालीमात दे देते हैं, छोड़ देते हैं, वह अईमानहिम और अपनी कस्मों के बदले, और अपनी कस्मों के बदले। ये अईमान जो है यमीन की जमा है, तो यमीन जो है कसम और ईमान उसकी जमा, कस्मों के बदले। फमनन कलीलन, फमन जो है ये लफ्ज कीमत के लिए इस्तेमाल होता है, समीन उर्दू में इस्तेमाल होता है कि ज्यादा कीमती चीज के लिए, और कलील बहुत ही कम हकीर। तो रमन कलील का पूरा मतलब हो कि हकीर शे। अच्छा वजह इसको हकीर इसलिए कहा गया, इसलिए नहीं कहा गया कि हकीर मसलन 1 मिलियन हो तो वो हकीर नहीं है, तो बहुत ज्यादा, तो ये कंपेरेटिव जो है वो चीज होती है, कंपेरेटिव प्राइस जो है वो, इस वजह से इसको मान के अंदर इसको जान लेना चाहिए। देखिए अगर कोई शख्स 1 लाख रुपए लेके अगर किराना की दुकान पे, ये फ्रूट मंडी सब्जी मंडी में चला जाए, तो ये बड़ी रकम है उसके लिए, घर की सब्जी सब्जी और जो है फल फ्रूट वगैरह खरीदने के लिए बहुत बड़ी रकम शुमार होगी। लेकिन अगर कोई शख्स 1 लाख लेके सोने की दुकान पे या हीरों की दुकान पे चला जाए, तो ये कुछ भी नहीं है, पीनट्स भी नहीं है, तो वहां पे ये रकम जो है वो बड़ी कलील और हकीर जो है शुमार होगी। अगर कोई शख्स जो है वो खरीदने गया है सोना, या फिर जो है वो इससे भी ज्यादा कोई कीमती धातु खरीदने गया है, डायमंड्स खरीदने गया है, तो फिर ये हकीर कहलाएगी। आप दुनिया के, आप दीन के मुकाबले के अंदर, और अल्लाह ताला ने जो शरीयत भेजी है और जिसका लोगों को मुकल्लफ उसने बनाया है, उसके मुकाबले में दुनियावी गेंद जाए अरबों करोड़ों और खरबों का भी है, तो ये हकीर रकम है, हकीर चीज है ये। इसलिए अल्लाह ताला ने कुरान में बेशुमार जगह के ऊपर लोगों को जो है इस तबादले के बारे में जो लफ्ज फरमाया वो समनन के लिए लिखा है। अल्लाह ताला की आयात को बेचना तमनन के लिए, थोड़ी सी जो है दौलत, थोड़ी सी गेंद के बदले। और ये थोड़ी सी गेंद इन मानों में नहीं है कि वो 1,000 की है और 2,000 की और 10,000 की और मिलियन की है, बल्कि उसकी कीमत उसकी वैल्यू के हिसाब से, कंपैरिजन टू व्हाट दे आर इंटरचेंजिंग, वो बहुत ही हकीर चीज है। ये इस मानों के अंदर है, इसको हकीर कहा गया है। उलाइका, यही वो लोग हैं, ला खलाक लहुम, ला खलाक लहुम, कोई खलाक नहीं है उनके लिए। अच्छा ये जो लफ्ज खलाक है, ये इंसान की वो फजीलत है जो उसके अखलाक से उसको हासिल होती है। इसके अंदर ये खलाक और अखलाक जो है इस लिहाज से जो है ये जो है उसकी मानी उसमें उसके इसके जुड़े हुए एक दूसरे से। तो जो 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 खल्क होता है, जो खल्क किसी चीज को खल्क करना, उसकी उसकी फिजिकल जो बॉडी है उसके हिसाब से उसको खल करना, ये खलाकी है, ये तखलीक है। और फिर उसमें खलाक मानी ये है कि उसके अंदर जो उसकी सीरत के अंदर जो औसाफ है वो खलाक है। तो इंसान को वो फजीलत जो उसको अखलाक से हासिल होती है, यानी फजीलत का वो हिस्सा جو اس کو اخلاق سے اچھے اخلاق اور اچھے اوصاف سے حاصل ہوتا ہے وہ خلاق کہلاتا ہے. تو پھر اس معنوں کے اندر اس کے معنی حصہ کیا جاتا ہے, لیکن کون سا حصہ؟ اوصاف کا حصہ, بھلائی کا حصہ, اچھا حصہ. تو فرمایا کہ اولائک لا خلاق لہم, ان کا کوئی حصہ نہیں ہے, دراصل معنی ان کے لیے کچھ اچھی چیز نہیں ہے, کوئی اچھا حصہ نہیں ہے, کوئی ایسا ایسا نہیں ہے جو ان کے لیے نفع بخش ہوگا. فی الآخر, آخرت میں, آخرت میں ان کے لیے کوئی اچھی بات نہیں ہے, کوئی اچھا حصہ ان کے لیے کچھ نہیں ہے. ان کیونکہ دنیا کے اندر انہوں نے اللہ تعالیٰ کے دین کو, اللہ تعالیٰ کی آیات کو, اللہ تعالیٰ کی کتاب کو, اس کی شریعت کو بیچ دیا, چھوڑ دیا تھا تھوڑی سی قیمت کے اندر دنیا کی جو مفادات کی خاطر. ولا, اور نہ یکلم اللہ, نہ اللہ تعالیٰ ان سے کلام کرے گا, یہ لفظ پہلے بھی یہ مسلوب آیا ہے. ولا ينظروا, اور نہ اللہ تعالیٰ ان کی طرف دیکھے گا, الیہم ان کی طرف, یوم القیامہ قیامت کے روز. ولا یزکیہم, اور اللہ تعالیٰ نہ ان کو تزکیہ کرے گا, ان کو پاک کرے گا. ذکا یزکی تزکیتن, باب تفیل ہے پاک کرنا, صاف کرنا. ولہم, اور ان کے لیے عذاب علیم, درد دینے والا عذاب. علم درد کے معنوں میں ہوتا ہے, علیم بہت درد کے دینے والا. اس حدیث کا ترجمہ پڑھ رہے ہیں.
رہے وہ لوگ جو اللہ کے عہد اور اپنی قسموں کو تھوڑی قیمت پر بیچ ڈالتے ہیں, تو ان کے لیے آخرت میں کوئی حصہ نہیں. اللہ قیامت کے روز نہ ان سے بات کرے گا, اور نہ ان کی طرف دیکھے گا, اور نہ انہیں پاک کرے گا, بلکہ ان کے سخت دردناک سزا ہے.
عزیز بھائیو, یہ آیت اس کے جو اس کے اندر مضمون ہے, بہت اہم مضمون ہے. اصل میں یہ قوموں کے اخلاقی زوال کا جو ہے سبب بتایا گیا ہے. اصل میں اس میں خاص طور پر جو اہل کتاب ہیں, بنی اسرائیل جن کا خاص طور پر یہاں پہ ذکر کیا جا رہا ہے, ان کی بدعمالیاں تو ہم پہلے ہی پڑھ چکے تھے سورہ البقرہ کے اندر. تو ان میں سے ایک طویل سلسلہ ہے, لیکن ان میں سے ایک ایسی کمزوری کا ذکر کیا گیا ہے جسے تقریبا ام الامراض کہا جا سکتا ہے, کہ ساری کی ساری بیماریاں اور بدعمالیاں ان کی اس بیماری کے ساتھ جو ہے وہ جڑی ہوئی تھی. اور پھر جب یہ در آتی ہے کسی قوم کے اندر, پھر زندگی کا کوئی شعبہ بھی اس سے متاثر ہوئی بغیر نہیں رہ سکتا. اور وہ مرض اور کمزوری کیا ہے؟ حب دنیا, کہ دنیا کی محبت اس قدر بڑھ گئی ہے, اس کی اہمیت اس قدر زیادہ ہو گئی ہے, کہ پھر دین اور اخلاق اور اللہ تعالیٰ کی کتاب اور اللہ تعالیٰ کی آیات اور اللہ تعالیٰ کی شریعت اور اللہ تعالیٰ کے نے جو کچھ بھیجا ہے, خود اللہ تعالیٰ جو ہے وہ اس کی حیثیت زندگی کے اندر پھر جو ہے وہ ثانوی ہو جاتی ہے قوم کے اندر. تو ان کا یہ مرض جو ہے تورات میں بھی, تو کہ نزول کے وقت بھی, کیونکہ تورات کے اندر بھی ان کے اس کے ذکر کیا گیا, پھر قرآن کے نزول سے لے کر آج بھی ان کے ساتھ موجود ہے, کہ یہ قوم مال و دولت اور جو ہے وہ اس کے حصول کے لیے اس کے جو ہے وہ اہمیت دیتی ہے, بجائے اس کے کہ وہ اپنے اللہ تعالیٰ کے ساتھ تعلق اور اس کی شریعت اور اس کے رسولوں کا اتباع جو کرے. اچھا, یہ عجیب بات ہے کہ نصارہ بھی حب دنیا اور مادیت میں غلو کے اعتبار سے یہودیوں سے پیچھے نہیں ہیں. آپ دیکھ لیں کہ ان کی جو عیسائیت کی مبنی جو معاشرے ہیں, یا جو عیسائیت کے جو معاشرے ممالک ہیں, ان کے اندر بھی ان کی اجتماعی زندگی اور ان کی قومی جو زندگی ہے وہ بھی حب دنیا کی ایک مکمل تصویر ہے. یعنی پوری ان کے اندر بھی مادیت اور یہ دنیا اور یہ سب کچھ ہے. لیکن عجیب بات ہے کہ جب وہ اللہ کے تقرب کی بات کرتے ہیں اور اللہ تعالیٰ کی طرف کی رجوع کی بات کرتے ہیں, اس سے محبت کا دعویٰ کرتے ہیں, تو پھر کہتے ہیں کہ دیکھو یہ دنیا جو ہے یہ اللہ تعالیٰ کے محبت میں, اللہ تعالیٰ کے قرب کے لیے یہ سب سے بڑا جو ہے وہ معنی ہے, اور اس لیے سب سے بڑے راستے کی دیوار ہے. اس کو وہ کہتے ہیں, وہ کہتے ہیں کہ اگر کسی شخص نے اللہ تعالیٰ کا قرب حاصل کرنا ہے, تو پھر اس دیوار کو ڈھا کے پھر جو ہے وہ بالکل اس دنیا کو تاج کر کے, اس دنیا سے الگ تھلگ ہو کے رہبانیت کا راستہ, ترک دنیا کا راستہ اختیار کرے گا, تو پھر وہ اللہ تعالیٰ کا جو ہے قرب پائے گا. تو ظاہر ہے یہ بہت بڑا تضاد ہے جو ہے وہ کسی بھی مذہب کے اندر, کہ وہ اللہ تعالیٰ یعنی دین اور دنیا کا جو معاملہ ہے اس کے اندر تفریق کی اس سے بڑی مثال جو ہے وہ موجود ہو نہیں سکتی ہے, کہ کوئی بھی نظریہ اور کوئی بھی مذہب اور نظام اخلاق اس کو ریکنسائل نہ کر سکے کہ یہ دین اور دنیا کے اندر جو ہے یہ اس کو کس طرح ساتھ لے کے چلنا ہے, یا ان کے اندر کتنا بڑا تفریق جو ہے وہ زمین و آسمان کی تفریق کیوں ہو. تو یہ جو ہے ان کے اندر بہت بڑا کھلا تضاب ہے, जो है उनके देखें कि उनकी जिंदगी, उनके मालिक, उनके वो लोग, उनके वो लीडरान जो ईसाइत का दम भरते हैं, जो ईसाइत को सपोर्ट करते हैं, जो ईसाइत की तबलीग के लिए पैसा लगाते हैं, जो इस्लाम को इसलिए वजह से जो है तनकीद का निशाना बनाते हैं कि वो खुद जो है ईसाई हैं और ईसाइत की जो अकीदे के ऊपर यकीन रखते हैं, वो सारे के सारे उन मुल्कों का अगर आप देखें तो कौमी जिंदगी का हदफ यही है कि ज्यादा से ज्यादा वसाइल जो है उन पे कब्जा किया जाए, दूसरे मुल्कों को गुलाम बनाया जाए, दूसरे मुल्कों के वसाइल के ऊपर जो है उनके उनके रिसोर्सेज के ऊपर कब्जा किया जाए। और ये पूरी तारीख के अंदर जो हम देखते चले आ रहे हैं कि चाहे बेशक क्रूसेड्स हों या फिर कॉलोनियलिज्म, इस्तबदाद और नौबादियात का दौर हो, या फिर किस तरीके से उन्होंने नौबादियाती दौर के अंदर किस तरीके से जो है ममालिक को गुलाम बनाया और उनके रिसोर्सेज को लूटा, उसके पीछे सिर्फ यही जो है वो चीज आबाद थी। तो लेकिन वो कहते हैं कि जब अल्लाह के करीब हुआ जाए तो ये सारी की सारी चीजें जो है ये हराम के दर्जे के अंदर है। लेकिन इस्लाम का मामला देखिए कि इस्लाम ने दीनी फितरत होने की वजह से ना तो रहबानियत की इजाजत दी और ना ये कहा कि हुब्बे दुनिया में इतना गुलू इख्तियार किया जाए कि ये दुनिया की मोहब्बत जो है इंसान की सबसे बड़ी तरजीह करार दी जाए, बल्कि फरमाया कि तुम नहीं, ये जो दुनिया है इसको बरतो, इसको कमाओ, बल्कि इसी के जरिए से अल्लाह ताला की खुशनूदी हासिल करो। इसको जो है वो सिर्फ जायज ही नहीं करार दे बल्कि इसको खर्च करना लोगों के मामले के ऊपर जो है वो उसके लिए एक फर्ज के दर्जे के अंदर जो है वो रख दिया गया है। इस बात की सख्त ताकीद फरमाई है कि जिस तरह मालो दुनिया से ला ताल्लुक की फितरत से जंगे, ये ऐसा है नहीं है कि इंसान इससे बिल्कुल ला ताल्लुक हो जाए, इसकी इजाजत दी है, इसके उसूल को, इसके जायज उसूल को इबादत का दर्जा दिया है। तो फरमाया कि इसी तरह इससे बहुत ज्यादा हद से बढ़ा हुआ ताल्लुक भी इंसान के लिए बहुत मोलिक हो सकता है। इस्लामी तालीमात लोगों के लिए है कि तुम दौलत कमाओ, फायदा उठाओ, लेकिन ये मत भूलो कि ये दौलत और माल तुम्हारी जरूरत है, ये तुम्हारा मकसद नहीं है। तुम्हारा मकसद जो है वो दीन है और इसके लिए जो है तुम्हारे इस जरूरत को तुम्हारे मकसद के ऊपर गालिब नहीं आना चाहिए। ये तारीख हमारी पूरी दुनिया की शायद है कि जब भी कौमों के अंदर जवाल आया है तो उनमें फिर अखलाकी बुरान पैदा हुआ है, और इस अखलाकी बुरान का नुकता या आगाज जो है वो यही तरजीहात की तब्दीली जो है वो साबित हुआ है। और इसी खतरनाकी की पेश नजर अल्लाह ताला ने इरशाद फरमाया कुरान मजीद के अंदर कि हमने इस बात को, दुनिया की हद से बढ़ी हुई मोहब्बत को, हमने इब्राहिम अलैहिस्सलाम और मूसा अलैहिस्सलाम के सहायफ के अंदर इस बात को लिख दिया था, जिक्र कर दिया था इस बात का कि इंसानों की असल कमजोरी ये है कि वो दुनिया को आखिरत पर तरजीह देते हैं, और फिर इंसान जिस चीज को तरजीह देता है उसके लिए उसकी सारी कोशिशें भी उसी के लिए जो है होती हैं, उसी को बाकी रखने की कोशिश करता है, उसी की सर्वाइवल के लिए कोशिश करता है, उसी से मोहब्बत करता है, दुनिया का हर दुख उसके लिए उठाता है, और फिर हर कुछ सब उसका वलो आखिर जो है वही चीज बन जाती है। फिर अजीज भाई इसको आइडेंटिफाई कर लेना चाहिए क्योंकि कुरान ने बड़े जोर दे के इस बात को जो बयान किया है कि मालो दौलत दुनिया, ये अल्लामा इकबाल ने भी कहा था कि मालो दौलत दुनिया, ये रिश्ता व पैवंद, ये सारे उतने वहमो गोबा, ला इलाहा इल्लल्लाह, हकीकत तो जो है वो अल्लाह ताला की जात है और अल्लाह ताला की तरफ ही इंसान का जो है वो सफर, और वही उसकी तरजीह अव्वल, और उसी के अहकाम, और उसी का दीन, और उसी के रसूल, और उसी ने जो कुछ कहा है वो काम जो इंसान की तरजीह अव्वल होनी चाहिए, बाकी सारे उतने वहमो गुमा है। तो मैं कि अगर ये इंसान की तरजीह अव्वल बन जाए ये चीजें, तो फिर होता क्या है, माशरे के अंदर क्या तब्दीली आती है, जरा इसका जो है इसका ये मुलाहिजा हो जरा। अगर ऐसा हो तो फिर तालीम का हुसूल तालीम के लिए नहीं होता बल्कि दुनिया के हुसूल का जरिया बन जाता है, इसीलिए तालीम हासिल करो कि ज्यादा ज्यादा जो है वो दुनिया कमाओ, और इसके जो है आप इसकी मज़ाहिर जो है वो आम देख सकते हैं। मुल्क के वसाइल का बेशतर हिस्सा फिर दीन की नशरियात के लिए नहीं है, दीन तो फिर कहीं पे जो है वो, बल्कि ये मामला पहुंच जाता है कि फिर जो अल्लाह के दीन के मराकज हैं, जो अल्लाह के दीन की जो के लिए इबादत गाहें मुख्तस हैं, मस्जिदें हैं, उनसे भी जो है वो आप जो है पैसे लें, और उनसे भी बिजली के बिल, और हत्ता के लतीफे की सूरत के अंदर है ये बात। लेकिन ये हकीकत है, आपको अंदाजा हुआ होगा कि हमारे पाकिस्तान के मुल्क के अंदर 4 अरब रुपए, आप अंदाजा कीजिए कि मसाजिद से टेलीविजन लाइसेंस के जुमरे के अंदर जो है उनसे जो है वो कलेक्शन होती है, हुकूमत कलेक्ट करती है 4 अरब रुपए जो है। आपको पता है कि बिजली के बिल के साथ आपको टेलीविजन के बिल, जो है टेलीविजन के लाइसेंस की फीस भी जो अदा करनी पड़ती है आप, जो कि 100 रुपए जो हो चुकी है। तो ये मस्जिद का जब बिल, बिजली का बिल आता है, आपको पता है कि वहां पे कोई भी शख्स नहीं होता, रहता नहीं है जो 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 टेलीविजन देखता हो, तो वो भी फिर जो है वो लिया जाता है, मस्जिद से लिया जाए फिर ये भी जो है। तो फिर ये दीन का जो है क्याम और दीन के क्याम के तसलसल की हिफाजत, वो तो एक तरफ रह जाती है, फिर जो है वो सारी की सारी चीजें जो है उसकी, ये होता है कि दीन से भी पैसे निकाल के जो है वो दुनिया के मामलात पे लगा दिया जाए। आम इंसानों की जिंदगी का हदफ फिर जो है वो दुनिया की सहूलतें और सामान तैयश रह जाता है। इज्जत और सरबुलंदी का मैार दुनिया का माल और दौलत और स्टेटस बन जाता है, जो ज्यादा मालदार है वो ज्यादा साहिब हैसियत है, वो ज्यादा जो इज्जत का मुस्तहिक है। फिर आखिरत से वाबस्तगी जो है वो सिर्फ किताबों के अंदर या दुरूस के अंदर जो है वो अब मिलती है, और अमली जिंदगी से उसका रब्ता फिर जो है टूट जाता है। अखलाकी इकदार सिर्फ वही जो है जिंदा रहती हैं जिनकी वजह से हमारे मफादात पे जर्ब ना पड़ती हो। अगर कोई ऐसी चीज जो जर्ब पड़ती है तो फिर हम उसके जो है उसे आंखें बंद कर लेते हैं और उसके ना चलने के अंदर ही अपनी हैफियत समझते हैं। एक साहब इकतेदार को फिर हर सूरत के अंदर इकतेदार चाहिए होता है, चाहे फिर वो अवाम को, चाहे जुल्म और नाइंसाफी की चक्की में पिस रहे हों, या फिर जो है वो गुर्बत की चक्की में पिस रहे हों और लोग खुदकुशियां कर रहे हों, लेकिन साहब इकतेदार को सिर्फ इकतेदार चाहिए होता है, क्योंकि मतमे नजर आखरत नहीं है, मतमे नजर ये है कि मुझे जो ये कुर्सी मिलके मैं इस किरदार के मजे जो है वो हासिल करूं। तो ये होता है। फिर एक कारोबारी जो आदमी जो होता है वो सिर्फ कारोबार में इजाफा चाहता है, चाहे फिर अमानत और दयानत और अखलाक के कितने उसूलों को ट्रम्पल ट्रोड करके और पाँव के नीचे रौंद कर उसको ये काम करना पड़े, ये करता है। और फिर आप इसकी मिसालें जो है, इतनी मिसालें दी जा सकती हैं, देखिए सुकूत बगदाद जब हुआ, और वहां के आपको पता है कि उस वक्त ये वहां का जो ब्राइनाम जो जो खलीफा था वो किस कदर अपने जो है सोने और चांदी और जेवरात और उनके मुतालिक और हीरो जवाहरात का किस कदर शौकीन और दिलदादा था। तो उसने अपनी जायर जो तरजीह अव्वल से जब रूगरदानी की, फिर सुकूत बंगाल और बगदाद और दक्कन और फिर सुकूत हिंदुस्तान, खुद देख लें कि किस तरीके से हमने वहां पे चंद सकों की खातिर जो है अपनी कौम को और अपनी मिल्लत को और इस्लामी अहमियत और गैरत को जो है वो बेच दिया है। तो इस तरह की मिसालें फिर जो है वो मिलती हैं, और फिर अल्लाह ताला ने जो है वो कौमें, फिर जाहिर है आप इनमें से कोई भी वाक्य अगर आप देखें ना हुआ था, सुकूत बगदाद ना हुआ होता और सुकूत बंगाल प्लासी के मैदान के अंदर और फिर जो है वो दक्कन के अंदर सुल्तान टीपू को जो है शिकस्त ना हुई होती, या हिंदुस्तान के अंदर अगर आप देखें कि जो है वो हम अंग्रेजों के आगे जो है हथियार न डाले होते, आप देखें कि दुनिया का नक्शा किस कदर मुख्तलिफ होता, या फिर यही हाल जो है वो उसमें के अंदर का भी है। तो ये सारी बातें जो है इस वजह से हैं कि हमने इस तरजीह को जो है वो बदल दिया है, और जो अल्लाह ताला ने यहाँ पे कौमों के रुजू सवाल का अखलाकी वजह जो बयान की है उसके शिकार होकर रहे। फरमाया व इन मिनहुम, और उनमें से वो भी, इन बेशक मिनहुम उनमें से, लफरीकन, लाम लाम मफतू है, लाम जबर वाला है, ये लाम ताकीद है, यकीनी तौर पर एक फरीक, लाजमन एक फरीक, यलूना अलसिनता हूँ, ये दो लफ्ज हैं। इसको पहले जो है यलूना, हम इसको असल में पढ़ भी आए थे एक जगह पे, लवा जलवी लयन, तो ये रस्सी बटने के लिए, जो रस्सी जिस तरीके से बटती है किसी चीज को, फिर मरोड़ना, आपको पता है कि रस्सी को जब बटा जाता है तो उसको मरोड़ कर जो है एक दूसरे के ऊपर चढ़ाया जाता है, तो इस तरह मरोड़ने में और घुमाने में और ईंटने में, तो खींचने में, इस तरह जो किसी एक तरफ किसी चीज को खींच दिया तो वो चीज जो है उस जगह से हट गई है वहां पे, तो इस तरह जो मरोड़ने के मान, तो मरोड़ता है जो एक फरीक, अलसिनता हूं, अलसिना जो है ये लिसान उनकी जमा है, लिसान आपको पता है लिसान जबान को कहते हैं। तो देखिए जबान दो मानों में इस्तेमाल होती है, एक जबान तो बतौर उज्व के इस्तेमाल होती है जो हमारे मुंह के दरम्यान में, ठीक है, ये इसके लिए भी लिसान का लफ्ज इस्तेमाल होता है, और एक जबान वो होती है जो हम बोलते हैं, बोली जो होती है जो लैंग्वेज कहलाती है, दोनों के लिए लिसान का लफ्ज इस्तेमाल होता है, और लिसान की जमा है अलसिना, अपनी जबानों को मरोड़ता है, बिल किताब, किताब में, किताब पढ़ते हुए, इन किताब पढ़ने में अपनी जबानों को मरोड़ता है, अपनी जबानों को खींचता है, घुमाता है, ईंटता है, तह सबूह लामजे ले के लिए, तह सबूह तुम हिसाब करो, तुम हिसाब गुमान करो, हु उसको, تم گمان کرو، حسب یحسب حساب، گمان کرنے کے معنی میں استعمال ہوتا ہے حساب لگانے کے اندر، تاکہ تم گمان کرو من الکتاب ہے کہ یہ کتاب میں سے ہے، اس کو کہ یہ کتاب میں سے، یعنی وہ جو بیان کیا جا رہا ہے، وہ جو پڑھ رہے ہیں، وہ جو جس کے اوپر وہ زبان کھینچ رہے ہیں، لمبی کر رہے ہیں، گھما رہے ہیں، وہ کتاب میں سے ہے. وما ہوا، وما واو حالیہ، حالانکہ، حالانکہ در آ، حالانکہ یہ، یعنی حالت یہ ہے، ما ہوا نہیں ہے وہ من الکتاب، کتاب میں سے، یعنی کتاب میں سے نہیں ہے. وہ یقولون اور وہ کہتے ہیں، ہوا من عند اللہ، اللہ کے پاس سے ہے وہ، وما ہوا اور حالانکہ وہ نہیں ہے، من عند اللہ، اللہ کے پاس ہے. وہ یقولون اور وہ کہتے ہیں، اللہ ہے، اللہ کے اوپر الکذب، جھوٹ. وہم یعلمون اور وہ اس حال کو وہ جانتے بھی ہیں، اس بات کو جانتے ہیں. پھر وہی بات ہے کہ دوبارہ جان بوجھ کر اللہ تعالیٰ کے اوپر، پچھلی آیت میں بتایا گیا تو اللہ تعالیٰ کے اوپر جھوٹ بولتے ہیں، جہاں بھی بتایا کہ اللہ تعالیٰ کے اوپر جھوٹ بولتے ہیں، وہم یعلمون وہ جان بوجھ کر. اس کا ترجمہ پڑھ لیتے ہیں.
ان میں کچھ لوگ ایسے ہیں جو کتاب پڑھتے ہوئے اس طرح زبان کا الٹ پھیر کرتے ہیں کہ تم سمجھو جو کچھ وہ پڑھ رہے ہیں وہ کتاب ہی کی عبارت ہے، حالانکہ وہ کتاب کی عبارت نہیں ہوتی. وہ کہتے ہیں کہ یہ جو کچھ ہم پڑھ رہے ہیں خدا کی طرف سے ہے، حالانکہ وہ خدا کی طرف سے نہیں ہوتا. وہ جان بوجھ کر جھوٹ بات اللہ کی طرف منسوب کر دیتے ہیں.
میرے عزیز بھائیو، یہ اللہ سے کہ عہد سے کیے عہد جو جس کا بھی ذکر آیا تھا، اس سے فرار کی تدبیریں ہیں، اور ان تدبیروں میں سے جو بہت ساری تدبیریں اہل کتاب اور یہود کرتے تھے، ان میں سے اس ایک کا جو ہے وہ ذکر ہے. اس تحریف کا جس کا وہ ذکر کیا، یہ تحریف ہے کہ کتاب میں، اس کا اطلاق جو ہے کتاب کے الفاظ کے معنی پر بھی ہوتا ہے، یعنی اللہ تعالیٰ کی آیات کے معنی بدل دیتے ہیں اپنی خواہشات اور دنیاوی مقاصد کے لیے اور گین کے لیے، اور الفاظ پر بھی ہوتا ہے، یعنی آیات الہی کے الفاظ کو الٹ پھیر کر جو ہے کچھ سے کچھ بنا دیتے ہیں، دونوں کے اوپر اس کا اطلاق ہوتا ہے. اور علماء یہود کا یہ شیوا تھا، یہ علامہ قرطبی نے اپنی تفسیر قرطبی کے اندر لکھا ہے کہ جن آیات میں نبی اکرم صلی اللہ علیہ وسلم کا ذکر مبارک ہوتا، تو وہ اپنے اس کو ایسے لب و لہجے میں پڑھتے کہ مطلب بگڑ جاتا، یا پھر اعراب بدل دیتے جس سے مطلب کچھ کا کچھ ہو جاتا، اور پھر جب اس کی تشریح کرتے تو پھر منمانی تشریح کرتے، تاکہ لوگوں کی آنکھوں سے اور لوگوں کے علم سے یہ چیز جو ہے وہ چل رہے. تو وہ کتاب الہی سے ہر بات کو باہر نکال کرنا چاہتے تھے، اور اس کا مفہوم بدلنا چاہتے تھے. جن جن باتوں کی کا جو تصدیق ہوتی تھی قرآن کے مندرجات، یا قرآن کی تصدیق ہوتی تھی جن باتوں سے، یا رسول صلی اللہ علیہ وسلم کے آنے کی اور جو ہے اس دین کی جو ہے تصدیق ہو جاتی تھی، اور اس کی بہت ساری مثالیں جو ہے موجود ہیں. تورات کے مطابق ابراہیم علیہ السلام کو مروہ کے میدان میں بیٹے کے قربان کرنے کا حکم دیا گیا. اب یہ بتانے کے لیے، ثابت کرنے کے لیے کہ وہ مروہ پہاڑی، یعنی جو بیت اللہ سے ملحق ہے جو ہے، تو پھر اگر یہ ثابت ہو جائے، یعنی یہ بات مان لیں یہ کہ یہ وہی پہاڑی ہے جو مروہ، جس میں جس کے ساتھ جو ہے حضرت ابراہیم علیہ السلام کو بیٹے قربان کا ذکر کیا جو کیا ہے، تو پھر جو ہے یہ اسحاق علیہ السلام کو ذبیح ثابت کرنا، جو ذبیح ثابت کرنا، ذبیح اللہ ثابت کرنا مشکل ہو جاتا ہے. چنانچہ پھر یہود نے مروہ کے مفہوم کو بگاڑنے کے لیے، اس میں تلفظ پر جو بگاڑ پیدا کرنے کے لیے، پھر اس کو کبھی مریا اور موریا اور مورا، اور کبھی جو ہے مختلف ناموں سے اس طریقے سے جو ہے وہ ثابت کرتے رہے، اور کبھی جو ہے کہتے تھے کہ یہ کوئی چھوٹی پہاڑی ہے کہیں فلسطین کے اندر، تو حالانکہ اس کا کوئی جو ہے وہ بیک گراؤنڈ اور اس کا کوئی جو ہے ریفرنس جو ہے وہاں نہیں ملتا کہ وہاں پہ ابراہیم علیہ السلام کو کیوں اس کا ذکر ہے، حالانکہ یہی ہے. اور اس طریقے کی اور ان کی بہت ساری اور بھی مثالیں ہیں. اسی کا یہی حال انہوں نے لفظ مکہ کے ساتھ کیا ہے، جو مکہ کا پرانا نام ہے جو قرآن کے اندر بھی آیا ہے. تو ان تحریفات کا مقصد یہ تھا کہ کس طریقے سے ابراہیم علیہ السلام کا ذکر جو ہے اور ان کا جو رشتہ اور نسبت ہے بیت اللہ سے بالکل کاٹ دیا جائے، اور پھر اس ایر پھیر سے جو ہے وہ پیشن گوئیاں اور اشارات کا رخ موڑا جا سکے جو نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں تورات کے اندر جو وہ لکھی ہوئی تھی. اور پھر ان کی دید پن کا، ان کا دید دلیری کا یہ عالم ہے کہ بڑے اعتماد سے کہتے تھے کہ یہ ساری کی ساری باتیں جو ہے یہ ہماری کتاب کے اندر جو لکھی ہوئی ہیں، اور اللہ تعالیٰ نے اس ان کے دھوکے کو اور اس کو جو بالکل واضح کر دیا اور بایا کہ یہ جو بات اللہ تعالیٰ کی طرف منسوب کرتے ہیں، اللہ تعالیٰ نے کوئی ایسی بات جو ہے ان کی کتاب کے اندر نہیں بیان کی، یہ اللہ تعالیٰ کے اوپر جو ہے وہ جھوٹ جو بیان کرتے ہیں. اور ظاہر ہے یہ اتنی بڑی اہم بات تھی، اور اس کے جو خلاف جس قدر سخت لہجہ اختیار کیا گیا ہے کہ یہ اس عمل سے وہ لوگوں کو گمراہ کرتے تھے, اور یہ عمل جو ہے بڑا مؤثر تھا لوگ جو ہے عام لوگ کو گمراہ کرنے کے اندر, کیونکہ عام لوگوں کو تو جو ہے وہ بائبل یا پھر تورات تک جو ہے وہ نہیں ہوتی تھی اس کی اجازت کی وہ جو اس کو جو ہے وہ سمجھیں اور پڑھیں اور انٹرپریٹ کریں. تو وہ جب ان کے پاس علماء کے پاس جاتے تھے تو اس طریقے سے ان کو ہیر پھیر کے بتاتے تھے چیزیں. فرمایا ما کان لبشر, ما کان نہیں ہے جائز, کہ جائز اصل میں لفظی معنی تو نہیں ہے لیکن ظاہر ہے یہ عربی کا اسلوب بھی ہے اور ایک معنی کے اندر بھی یہ ہے کہ جائز نہیں ہے لبشر کسی بشر کے لیے این یوتیہ اللہ کہ اللہ تعالیٰ اس کو دے الکتاب کتاب دے اس کو, یعنی یہ پھر کسی ظاہر رسول کی بات ہو رہی ہے, والحکم والنبوہ اور اس کو حکمت عطا کر اور نبوت عطا. یہاں پہ حکم جو ہے حکم حکمت کے معنی کے اندر بھی ہے اور حکم کے فیصلے فیصلہ دینے والا فیصلہ سننے والا فیصلہ کرنے والا اس کو معنی کے اندر بھی ہے اور حاکم کے اندر بھی ہے حکم جو ہے جو جو ہے وہ حاکم ہوتا ہے اس کے سارے معنوں کے اندر. یہ حکمت کی بجائے بہت زیادہ وسیع کمپریہنسو لفظ جو ہے وہ استعمال کیا گیا, اس کی بلاغت بہت ہے. ثم یقول اور پھر وہ کہے للناس لوگوں سے کونو کہ ہو جاؤ عباد لی عباد بندے میرے لی میرے لیے میرے بندے ہو جاؤ میرے لیے ہو جاؤ میری عبادت کرو من دون اللہ اللہ کے سوا, ولیکن کونو بلکہ وہ تو کہے گا ہو جاؤ ربانیین ربانیین کہ ربانی بن جاؤ, ربانی کی جمع ربانیین ہے رب والے جو ہے وہ بن جاؤ, بما اس سبب سے کہ جو کنتم تعلمون کہ جو کچھ تم تعلیم دیا کرتے ہو جو کچھ تم پڑھتے ہو کتاب کتاب کے اندر, وبما اور اس کے سبب کہ جو کچھ تم کنتم تدرسون تم پڑھتے ہو, یعنی اس یہ جو تمہاری کتاب میں لکھا ہے جیسا کہ جو اللہ والے بن جاؤ اللہ کے والے اللہ کے لیے بن جاؤ اللہ کو کیا آگے سبمٹ کر دو, تو وہی بات وہ جو رسول کہتے ہوں. ترجمہ پڑھ دیں اس کے ساتھ.
کسی انسان کا یہ کام نہیں ہے کہ اللہ تو اس کو کتاب اور حکم اور نبوت عطا فرمائے اور وہ لوگوں سے کہے کہ اللہ کے بجائے تم میرے بندے بن جاؤ, وہ تو یہی کہے گا کہ سچے ربانی بنو جیسا کہ اس کتاب کی تعلیم کا تقاضا ہے جسے تم پڑھتے اور پڑھاتے ہو.
جزاک اللہ. یہ اب جو ہے یہ آپ کو پتا ہے کہ یہ پھر خطاب جو ہے یہ حضرت عیسیٰ علیہ السلام اور ریفر یعنی عیسیٰ علیہ السلام کی طرف کیا گیا اور عیسائیوں کو خطاب کیا گیا ہے, اور اب جو ہے تنقید کا اسلوب بدل گیا ہے کہ وہاں پہ پہلے اور قسم کے جو ہے وہ تھے, اب یہاں پہ تنقید کا اسلوب بدل کے آپ عقل سلیم کو خطاب کیا گیا ہے کہ عیسیٰ علیہ السلام کے بارے میں جو غلط عقائد انہوں نے وہ اختیار کر رکھے تھے ان کو سمجھنے کی دعوت دی گئی ہے. ان کو کہا گیا کہ تم ہماری تمہاری ہزار سخن جو سازیاں ہیں اور جس طرح کا ایک بھول بھلیاں قسم کا تمہوں نے ایک عقیدہ جو ہے ایک میز سا بنا رکھا ہے, اس کے باوجود یہ بات بالکل واضح ہے کہ عیسیٰ علیہ السلام باقی پیغمبروں کی طرح اللہ کے جو ایک پیغمبر تھے رسول تھے اور عام انسان تھے, اور اللہ تعالیٰ نے کتاب عطا فرمائی تھی جسے تم خود پڑھتے ہو, اور پھر یہ بتاؤ کہ اللہ تعالیٰ کی اگر کسی بشر کو کتاب بھی دے دے اور اسے حکمت دے دے اور نبوت دے دے تو کیا یہ عقل تسلیم کر سکتی ہے کہ وہ کتاب اور نبوت ملنے اور حکمت اللہ تعالیٰ کی طرف سے وہ جان لینے کے بعد لوگوں سے یہ کہے کہ میری بندگی کرو میرے بندے بن جاؤ اللہ کو چھوڑ کر, یہ کیسے ممکن ہے کہ ایسا جو ہے کبھی ایسا ہوا ہے؟ کیا تم کسی اللہ کے رسول سے اور جلیل القدر رسول سے اللہ تعالیٰ کے تم یہ توقع رکھ سکتے ہو؟ تم پھر آپ تم دیکھتے ہو کہ ان کا پیدا ہونا اور دوسرے انسانوں کی طرح غذا کھانا تمام بشری احتیاجات جو تھی ان کی وہ بھی ان سے بھی وہ سے آزاد نہ تھے, لوگوں کو دعوت دینا لوگوں کو ان پہ ظلم و ستم کرنا یہ سارے ان کے بشر اور رسول ہونے کی جو ہے وہ دلیلیں ہیں, پھر جو ہے وہ کیوں کر اس پہ جو ہے دعوت دے سکتے تھے کہ تم میری عبادت کرو میری بندگی کرو اللہ جو ہے کیا عقل کا یہی فیصلہ ہے؟ بلکہ اس کے برعکس بتایا اللہ تعالیٰ نے کہ ان کا تو جو ہے عیسیٰ علیہ السلام کا تو یہ لوگوں کو دعوت تھی کہ اللہ والے بنو اور ربانی بنو, اور یہی وہی جو ہے یہ ربانی ان کے ہاں جو ہے یہ ایک وہ تھا آپ کہہ لیں کہ عہدہ تھا جسے غالباً آج کل ربائی بھی جو ہے نا اس کے لیے استعمال کرتے ہیں کہ یہ اللہ والے ہیں اور اللہ کے جو ہے یہ دین اور اللہ کے کلام اور اس کے جو اس کو پڑھنے پڑھانے اور اس کی تعلیم کے لیے جو ہے وہ وقف ہوتے ہیں, تو وہ بنو تم اور اللہ تعالیٰ کے آگے جھکنے والے بنو. تو یہ اصل حقیقت ہے حضرت عیسیٰ علیہ السلام کی, اور جو کچھ تم کہہ رہے ہو یہ بالکل خلاف حقیقت بھی ہے اور خلاف عقل بات بھی ہے. اللہ ہی کو رب مانا تو ایمان کی بنیاد ہے, اور کوئی رسول بھلا کیسے اس حقیقت سے جو ہے انکار کر سکتا ہے. یہ اللہ کے رسول اور پیغمبر کی جو ہے کسی بھی دعوت کے اندر یہ دو باتیں مختلف, ایمان اور کفر جمع نہیں ہو سکتے. انبیاء علیہ السلام میں سے کبھی بھی اپنی منصب اور میں سے کسی نے بھی کبھی بھی جو اللہ تعالیٰ نے ان کو منصب دیا ہے اور دین خدا سے انہوں نے کوئی سوء استفادہ نہیں کیا کہ انہوں نے جو ہے اس سے غلط ناجائز فائدہ اٹھایا اپنی ذات کے لیے اور اپنی ذات کی طرف دعوت دی ہو, کبھی بھی ایسا نہیں ہوا. بلکہ وہ کہتے تھے کہ میری بھی اطاعت کرو اس لیے کہ میں اللہ کا رسول بن کے جو ہے وہ آیا ہوں. اس کے حواس اور عقل جو ہے وہی شخص یہ بات سوچے گا کہ وہ کسی شخص نے جو ہے وہ اس کو اپنی دعوت دی ہوگی, اپنی دعوت اپنی بندگی کی دعوت دی ہوگی جس کے حواس اب کام نہ کرتے ہوں. یہ بات جو ہے یہ ان کو جو ہے عقل کے حساب سے بات بتائیے کہ تم خود اس کے اوپر جو ہے سوچو. اس لیے کہ عبودیت اور غیر خدا سے عبودیت کی نفی انبیاء علیہ السلام کی دعوت کے اصلی مرکز اور محور یہ بات تھی. وہ لوگوں کو کہتے تھے کہ لوگو اللہ کے آگے جھکو اور غیر اللہ کے آگے اور کسی اللہ کے علاوہ کسی کے آگے نہ جھکو, بندگی بس اور بس اللہ تعالیٰ کی بات کرو. یہ انبیاء علیہ السلام کی دعوت کا مرکز تھا. اور یہ یہاں پہ ہماری نایات کا آج سب ختم ہوتا ہے. آخر دعوانا الحمدللہ رب العالمین, جزاکم اللہ. آگے انشاءاللہ ہم یہیں سے آگے جاری رکھیں گے.